नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल पुष 27 गते आइतबार, मा कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार 11 जनवरी सन् 2026, नेपाल सम्वत 1146, आज पोहेलागा 8। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। सहुलियत मूल्यमै आधुनिक आवास, शहरीकरणमा नवीन अभ्यास शीर्षकको खबर गोर्खापत्रको प्रमुख खबरका रूपमा प्रकाशित छ। धेरैलाई थाहा नहुन सक्छ, तर सरकारी निकायले नै आधुनिक सुविधा सम्पन्न र सहुलियत मूल्यमा आवास योजना निर्माण गरी नागरिकलाई सुम्पिने भएको छ। आधुनिक बस्ती विस्तारको योजना अनुसार राष्ट्रिय आवास कम्पनी लिमिटेडले जनताका लागि सहुलियतको मूल्य र किस्ताबन्दीमा घर बनाएर हस्तान्तरण गर्ने भएको हो। राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक रामकृष्ण निरौलाका अनुसार झापा, नवलपुर, बर्दघाट पूर्व र बर्दियामा सुविधा सम्पन्न शहर विस्तारको योजनाका साथ चालू आर्थिक वर्षमै शहरी आवास योजना टाउन प्लानिङ निर्माण कार्य अघि बढ़ाउने तयारी अन्तिम चरणमा पुगेको छ। उहाँले प्रारम्भिक अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेर मन्त्रालयमा बुझाइएको र आवास योजना निर्माण आरम्भ गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, चलेको मूल्यभन्दा सहुलियतमा व्यवस्थित र आधुनिक आवास योजना निर्माण गरिँदैछ। उपभोक्तालाई सहज हुने गरी किस्ताबन्दीमा रकम लिने र घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको छ। महाप्रबन्धक निरौलाका अनुसार झापाको मेचीनगर नगरपालिका स्थित जोर सिमल, बर्दघाट पूर्व र बर्दियाको तारातालमा वृहत आवास योजना निर्माण हुनेछ। उहाँले राष्ट्रिय आवास कम्पनी लिमिटेडकै जग्गामा आवास योजना निर्माण गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, योजनाबद्ध रूपमा आवास तथा बस्ती विकास गरी आवासीय योजना निर्माण गरेर नागरिकलाई दिइनेछ र यसका लागि 3 किस्तामा मूल्य तिर्न सक्ने व्यवस्था पनि गरिएको छ। सुविधायुक्त 4 तहका घर उपशीर्षकमा खबर अगाडि छ। राष्ट्रिय आवास कम्पनी लिमिटेडले ए, बी, सी र डी गरी 4 श्रेणीका घर निर्माण गर्नेछ। झापाको जोरसिमलमा 107 वटा आवास गृह बन्नेछन्। 4 तहका घरमध्ये अधिकतम मूल्य 68,47,000 र न्यूनतम 60,29,000 रूपियाँ पर्नेछ। महाप्रबन्धक रामकृष्ण निरौलाका अनुसार उक्त परियोजनाको सम्पूर्ण खर्च 1,22,22,00,000 रूपियाँ निर्धारण गरिएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टबाट, एक ढिक्का रहला त कांग्रेस, विशेष महाधिवेशन आजदेखि, संस्थापन पक्षको बहिष्कार शीर्षकको खबर लिँदैछौ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आजदेखि विशेष महाधिवेशन शुरू हुन थालेपछि कांग्रेस विभाजन हुन लागेको त होइन भन्ने प्रश्न उठेका छन्। सभापति शेरबहादुर देउवाको सहमति बिनै विशेष महाधिवेशन आयोजना गरिएको छ, अर्थात संस्थापन पक्षले विशेष महाधिवेशनमा भाग नलिने अडान राखेकाले कतै कांग्रेस दुई चिरामा विभाजन त हुने होइन भन्ने जिज्ञासा पैदा भएका छन्। 2488 जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेकाले विशेष महाधिवेशन आयोजना गरिएको महामन्त्रीद्वयको दावी छ। उनीहरूले पार्टी विधानको धारा 17(2) अनुसार विशेष महाधिवेशन आयोजना गरिएको दावी गरेका छन्। यद्यपि पार्टी सभापति देउबा र उहाँ पक्षीय नेताहरूले भने सहभागी नहुने स्पष्ट पार्नुभएको छ। पार्टीका सभापति देउवाले महाधिवेशनमा उपस्थित हुन गरिएको निम्तो पनि स्वीकार गर्नुभएन। महामन्त्रीद्वयले पठाएको निम्तो देउवाले अस्वीकार गर्नुभएको हो। देउवाको सचिवालयले उक्त निमन्त्रणाको कुनै अर्थ नभएको बताएको छ। एकतरी नेताहरू भने सभापति देउवा कांग्रेसको विगतको इतिहास सम्झेर पनि उक्त भेलालाई सम्बोधन गर्न जानुपर्ने बताउन थालेका छन्। 2051 सालमा पनि कांग्रेसभित्र हालकै जस्तो अवस्था देखा परेको थियो। 14 महाधिवेशनका 54% प्रतिनिधिहरूले पार्टीमा बुझाएको हस्ताक्षर अनुसार महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका हुन्। यो प्रसंग आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। आजको कान्तिपुर दैनिकमा रासोपा र उज्यालो नेपालको सहमति 12 दिनमै भंग, अर्को पक्षका कारण सहमति अघि बढ़न नसकेको नेताहरूको आरोप प्रत्यारोप शीर्षकको खबर लिदैछौ। कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र रासोपा बीच भएको सहमति 12 दिनमै भंग भएको छ। 14 पुसको पार्टी एकताको सहमति तोडिनुमा दुवैले एक अर्कालाई दोषी भएको आरोप लगाएका छन्। सहमति तोडिएको केही घण्टामै घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बन्नुभएको छ। यसअघि अध्यक्ष रहेका अनुप कुमार उपाध्यायलाई संरक्षक बनाइएको छ। रासोपा सभापति रवि लामिछाने र सहमति अनुसार उपसभापति बनाइएका कुलमान बीच शुक्रबार र शनिबार निरन्तर छलफल भएको थियो। दुई दिनको छलफलपछि एकअर्काका कारण एकताबद्ध भएर जान नसकिने भन्दै रासोपा र उज्यालो नेपाल अलग अलग भएका हुन्। यसमा रवि लामिछानेको भनाई उल्लेख गरिएको छ। कुलमानले प्रत्येक दिन नयाँ नयाँ कुरा ल्याउने गर्नुभयो, एउटा माग सम्पन्न गर्यो, भोलिपल्ट अर्को माग ल्याउने काम भयो, त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कतिजना, कहाँ राख्ने जस्ता माग ल्याउने काम कुलमानबाट भयो, उहाँसँग अघि बढ़न सकिएन, यो भनाई रवि लामिछानेको छ भने कुलमान घिसिङले चाहिँ मैले प्रधानमन्त्री सभापति वा अन्य कुनै ठूलो पद मागेको थिइन, छिटो सहकार्यमा जाउँ भन्ने कुरामा पनि रविले लामो समय लिनुभयो, समानुपातिकमा पनि सबै कुरा त्यागेर छोडेका थियौं, एकतर्फी रूपमा सहमति भंग गर्नुभयो, हाम्रा लागि यो 12 दिन अत्यन्तै पीड़ादायी भयो। यो कुलमान घिसिङको भनाईको प्रसंग सहित जोडेर आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। आजको गोर्खापत्र दैनिकबाट कुखुरामा एन्टीबायोटिक प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक शीर्षकको खबर लिँदैछौ। सर्लाहीका विदुर सुवेदी कुखुरा पालक किसान हुनुहुन्छ। उहाँले कुखुरालाई एन्टीबायोटिकको प्रयोग गरेर तौल बढ़ाउनका लागि पशु प्राविधिकको सल्लाह लिनुहुन्छ। उहाँ जस्ता हजारौं किसान कसरी कम समयमा कुखुराको तौल बढ़ाउने र आमदानी गर्ने भन्नेमा बढ़ी तल्लीन हुन्छन्। चल्लालाई एन्टीबायोटिक दिएर 35 दिनमै ठूलो बनाउने र बिक्री गर्ने कुखुरा पालक कृषकको ध्यान हुन्छ। जति धेरै दिन कुखुरा पालेर राख्यो त्यति नै घाटा बेहोर्नु पर्ने कारणले किसान लामो समयसम्म कुखुरा पाल्न चाहदैनन्। कृषकलाई कुखुरामा कुन एन्टीबायोटिकको प्रयोग भएको छ भन्दा पनि कसरी कुखुरालाई कुनै रोग नलागी हुर्काएर बिक्री गर्ने भन्ने चिन्ता बढ़ी हुन्छ। प्राविधिकले जुन औषधि प्रयोग गर्न सिफारिश गर्दछ किसानले त्यही औषधि प्रयोग गर्ने हो। सुवेदीले भन्नुभयो किसानलाई एन्टीबायोटिक भन्दा कुखुरा हुर्काएर बिक्री गर्ने र आमदानीको बढ़ी चिन्ता हुन्छ। नेपालमा उचित मापदण्ड नहुँदा अघिल्लो दिनसम्म एन्टीबायोटिक सेवन गरिरहेको कुखुरा भोलिपल्ट बजारमा ल्याएर बिक्री गर्ने गरिन्छ। कुखुरा पालक किसान सुवेदी एन्टीबायोटिक प्रयोगले खुर्किएका कुखुरा 40 दिनमा बिक्री गरिसक्नुपर्ने भन्दै अन्यथा घाटा बिहोर्नुपर्ने बताउनुहुन्छ। कुखुरामा एन्टीबायोटिकको अत्यधिक र अनुचित प्रयोगले मानव स्वास्थ्यमा समेत असर पर्दछ। मुख्यतया एन्टी माइक्रोबियल प्रतिरोधी क्षमताको विकासमा गम्भीर प्रभाव पर्न सक्दछ। पशु स्वास्थ्य विभागका महानिर्देशक डाक्टर उमेश दाहालले नेपालमा कुखुराको एन्टीबायोटिकको प्रयोग बढ़िरहेको जानकारी दिँदै त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको बताउनुहुन्छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा एन्टीबायोटिकले काम नगर्दा नेपालमा वार्षिक 6,000 मृत्यु, औषधिको डोज पूरा नगर्ने र मनपरी सेवन गर्दा एन्टीबायोटिकले काम नगर्ने दर बढ़दो शीर्षकको खबर प्रकाशित छ। एन्टीबायोटिकले काम नगर्दा नेपालमा मृत्यु हुनेको संख्या बढ़दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एन्टीबायोटिकले काम नगर्दा नेपालमा वर्षेनी 6,000 ज्यान गुमाउने गरेका छन्। एन्टीबायोटिकको दुरूपयोगकै कारण यस्तो अवस्था निम्तिएको चिकित्सकहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालयले सन् 2024 नेपालमा एन्टीबायोटिकले काम नगर्दा मृत्यु हुनेको अध्ययन र तथ्याङ्क संकलन थालेको थियो। सन् 2024 5,000 हाराहारीको मृत्यु भएको थियो। सन् 2025 अक्टोबरसम्म करिब 6,000 मृत्यु भएको पाइएको छ। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा ढिलो विवाह र गर्भाधानका असर शिशुमा शीर्षकको खबर प्रकाशित छ। बिउ र माटो दुवै स्वस्थ भए मात्र बिरूवा राम्रो हुन्छ। यो प्रक्रिया मानव जीवनमा पनि लागू हुन्छ। नेपाली समाजमा पनि पछिल्लो समय विभिन्न कारणले ढिलो विवाह गर्ने र बच्चा पनि ढिलै जन्माउने गरेको देखिन्छ। ढिलो उमेरमा गर्भवती बन्दा गर्भ अवधिभन्दा चाँडै बच्चा जन्मिने र त्यस्ता बच्चा मृत्युको उच्च जोखिममा पर्ने प्रसूति रोग विशेषज्ञहरूले औल्याएका छन्। खासगरी 30 वर्ष नकटेका दम्पतिबाट जन्मिएका बच्चा प्राकृतिक हिसाबले स्वस्थ हुन्छन् भन्ने मान्यता छ। यस हिसाबले 30 वर्ष उमेर कटेर विवाह गर्नुलाई ढिलो विवाह मान्न सकिन्छ। 30 कटेर विवाह गरे पनि करियर राम्रो बनाउने धुनमा अझ केही वर्षपछि मात्र बच्चा जन्माउने भन्नेतिर कैयौं दम्पति लागेको देखिन्छ, तर त्यसको असर जन्मिने बच्चामा देखिन्छ। प्रसूति गृह अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा 1519 शिशु अवधि नपुगी जन्मिएका छन्। तीमध्ये 28 32 साता नपुगी जन्मिने बच्चाको संख्या 794 छ। यो वर्ष यो अस्पतालमा कुल प्रसूति हुनेको संख्या 20,908 थियो। यो हिसाबले प्रसूति गृहमा अवधि नपुगी जन्मिने शिशु 4% भएको देखिन्छ। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा चुरे भावरमा पुनर्भरण नहुँदा मधेसमा पानीको अभाव शीर्षकको खबर प्रकाशित छ। मधेसमा सामुदायिक तथा निजी इनार, चापाकल, डीप बोरिङ जस्ता पानीका मुहानहरू मार्फत भूमिगत जल निकालिन्छ। हरेक मनसूनमा भूमिगत जल मार्फत माटोको सतह तथा पोखरीहरूमा भुइँमुनि वर्षाको पानी पस्दा प्राकृतिक रूपमा भूमिगत जल पुनर्भरण हुने गरेको एक अनुसन्धानले देखाएको छ। मधेस सरकार, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय, वेल्थ हंगर लाइफको सहकार्य तथा सबल नेपालको आयोजनामा भएको आकाशे पानी संकलन तथा भूमिगत जल पुनर्भरण परियोजनाका तथ्यहरू प्रस्तुत गर्दै अनुसन्धानकर्ता प्रताप सिंह दादरले चुरेमा पानी जम्मा हुने स्थलहरू तथा नहरहरूबाट संकलन गरिएको पानीले उल्लेख्य रूपमा प्राकृतिक भूमिगत जल पुनर्भरण र भूमिगत जलको तह कायम राख्न वा बढ़ाउन योगदान गर्ने गरेको तथ्य देखाइएको छ। यो प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। उत्पादन घट्दा मौरी पालक किसान चिन्तित शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। कालिका नगरपालिका 6 शिवप्रसाद पौडेल चितवनका पुराना मौरी पालक किसान हुनुहुन्छ। 2058 सालदेखि व्यावसायिक रूपमा मौरी पालन व्यवसायमा लाग्नुभएका पौडेललाई प्रति गोला 90 केजी मह काढेको सम्झना छ। आजभोलि भने त्यो उहाँलाई सपना जस्तो लाग्छ। पछिल्ला वर्षमा उहाँले वार्षिक प्रति घार 30 केजी भन्दा बढ़ी उत्पादन गर्न सक्नु भएको छैन। 2062-63 एक गोलाबाट 90 किलो मह उत्पादन गरेको थिए। यो वर्ष प्रति गोला 20 किलो पनि उत्पादन हुँदैन जस्तो छ। विगतको सम्झना गर्दै पौडेलले भन्नुभयो, अहिले प्रत्येक वर्ष महको उत्पादन घटिरहेको छ। यो प्रसंग नागरिक दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकबाट समानुपातिकको नाम फिर्ता लिन भोलिसम्मको समय सीमा शीर्षकको खबर लिँदैछौ। निर्वाचन आयोगले समानुपातिक उम्मेद्वारीबाट नाम फिर्ता लिन 28 पुसलाई समय सीमा तोकेको छ। समानुपातिक प्रणालीतर्फ पेश भएको सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरिएको छ। औपचारिक रूपमा पेश भएका नामहरूको विषयमा पत्र पत्रिका र अनलाइनमा आएकै भरमा आधिकारिक नमानिने भएकाले प्रक्रियासम्मत रूपमा फिर्ता लिन आयोगले समय दिएको प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। यो समाचार राजधानी दैनिकबाट लिएका हौं। नेपालीको श्रम आमदानी र उपभोग बीच अस्वाभाविक अन्तर देखिएको छ। आर्थिक वर्ष 2078-79 आधार वर्ष मानेर गरिएको एक अध्ययनले नेपालीको वार्षिक उपभोग रकम 40,88,26,00,00,000 रूपियाँ रहेको छ, जबकि श्रम आमदानी 25,61,04,00,00,000 रूपियाँ छ। यसको अर्थ उपभोग र श्रम आमदानी बीचको अन्तर जीवनचक्र घाटा 15,27,21,00,00,000 रूपियाँ पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेशनल ट्रान्सफर अकाउन्ट प्रतिवेदनले देखाएको हो। नेपालीको श्रम आय र उपभोग बीचको अन्तर 15,27,00,00,000 शीर्षकको यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा औद्योगिक क्षेत्र निर्माण अझै अलमलमै शीर्षकको खबर प्रकाशित छ। घोषणा भएको 8 वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका 2 औद्योगिक क्षेत्र निर्माण अगाडि बढ़न सकेको छैन। कास्कीको पुडिता र नवलपुरको लोकहा खोलामा बन्ने भनिएको औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले अझै जग्गाको भोगाधिकार पाएको छैन। दुवै प्रदेश गौरवका आयोजना हुन्। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा भारतका 44% शहरमा वायु प्रदूषण, असमको बिरनिहाट सर्वाधिक प्रदूषित शीर्षकको खबर प्रकाशित छ। भारतका 44% शहरहरू प्रदूषित रहेको ऊर्जा तथा स्वच्छ वायु अनुसन्धान केन्द्र सीआरईएको नयाँ प्रतिवेदनले देखाएको छ। तर यसमध्ये केवल 4% शहरमा मात्रै राष्ट्रिय स्वच्छ वायु कार्यक्रम लागू गरिएको छ। कोविड महामारीको वर्ष 2020 बाहेक सन् 2019 देखि 2025 सम्मको अवधिका सबै स्याटेलाइट डाटालाई विश्लेषण गरेर यो प्रतिवेदन तयार गरिएको हो। भारतमा 4,041 शहरमा गरिएको अध्ययनले 1,787 शहर प्रदूषित रहेको देखाउँछ। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशी विदा हुन्छु। नमस्कार।